الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا. پچھلے کئی دنوں سے ذکر اللہ کے سلسلے میں بات چل رہی ہے. میں نے تو شروع میں اپنے ذہن میں یہ سوچا تھا کہ ہر روز ایک موضوع سے متعلق بات عرض کروں گا. پہلا ذکر اللہ کا طے کیا تھا معمولات کی تفصیل کے بعد، پھر تہجد، پھر درنگاہی، پھر تحقیق، اس طرح کچھ چیزیں ذہن میں تھیں، لیکن کسی ایک چیز میں سارا وقت گزرتا گیا. آج کی مجلس میں اس کو انشاءاللہ پورا کر دیں گے. اصل بات پیش کروں اس سے پہلے کچھ باتیں شکوا شکایت کی عرض کرنا چاہتا ہوں. بہت سی چیزیں ایسی سنتے ہیں جس سے دل میں بڑا صدمہ ہوتا ہے، دل بہت دکھتا. یہاں پہلے ہی دن سے آنے والے احباب کی خدمت میں یہاں کے نظام سے متعلق پوری تفصیل بتا دی گئی، یہاں کس طرح رہنا ہے، کس طرح وقت گزارنا ہے اور کس طرح اپنے ان لمحات کو صحیح طریقے سے وصول کرنے کی محنت کرنا. یہ ساری تفصیلات الحمدللہ شروع کے ایک دو دن میں بتا دی گئی تھی. اب یہاں ہمارے یہاں جو مجمع ہے دو طرح کا ہے، ایک تو وہ ہے جو سنت اعتکاف میں ہے. الحمدللہ بہت سے احباب ایسے ہیں جو خود منتظمین بھی ان کی پابندی، ان کی مشغولی، ان کی اپنے اوقات کی وصولیابی کا منظر جب دیکھتے ہیں تو ان کا دل خوش ہو جائے اور دل سے ان کی محبت عظمت ان کے دلوں میں پیدا ہوتی ہے. ایک دوسرا مجمع ہے جو آ گیا ادھر ادھر سے اور اپنے آپ کو یہ کہتا ہے کہ ہم سنت اعتکاف میں نہیں. ایک نوجوان طبقہ، اور اس سال تو ان لوگوں نے حج کر اثر کے بعد कि सारी तालीम होती है, यहाँ उनमें से एक भी नहीं बैठता, सब चले जाते हैं। वहाँ गांव में तालाब के ऊपर जो बेंचें रखी हुई है वहाँ, अब सब गांव वाले सारे संग आ गए। वो कहते हैं कि ये क्या मुसीबत है हमारे लिए कि आपके मेहमान यहाँ और वहाँ गांव में, बहुत से तो वो तो रोजाना कभी यहाँ जामे मस्जिद के अंदर कैसी इफ्तारी होती है, उनके मोहल्ले की मस्जिद में कैसी होती है, जरा उसका भी जायका चख लें, और वहाँ सिमलक में कैसी होती है। गया यहाँ इसलिए आए हैं कि पूरा वक्त यहाँ किताब में तो बैठते नहीं, वहाँ जाते। फिर मगरिब के वक्त आ गए, खाना खा के फिर चले गए, और रात का ये तीन पूरा गांव का माहौल भी खराब करके रखा है। और अब ऐसों के लिए आप बताइए क्या दिल दुआ करें, क्या दिल उस इन चीजों को सुन करके कितनी तकलीफ होगी। ये लोग महज ऐसा मालूम होता कि हम दुआ के लिए आए, या दुआ के लिए हमने जमा नहीं किया, अब इसका इलाज क्या किया जाए। इंतजामिया के बाद से कभी तो दिल में आता है कि भाई ये सब खत्म करो, अपना अपना यकसुई के साथ रमजान लगाओ। तो बहुत से अल्लाह के बंदे वाक्य तन जो काम में लगे हुए हैं वो उनका ये हक मिलता है। तो और ये आइंदा के लिए पाबंदी है कि मसनून एहतिकाफ के अलावा किसी को यहाँ ठहरने की इजाजत, यहाँ आने वाले मेहमानों के सारे जरूरतें यहाँ पूरी की जाती है, आना चाहे वगैरह, तो किसी को यहाँ मदरसे की यहाँ से बाहर जाने की इजाजत, जो जाएगा उसको तुम अपना सामान ले लेगा, यहाँ मत आओ। गया यहाँ अब हॉल में इंतजाम किया गया है, तो बजाय हॉल में ठहरने के दर्शकों की खिड़कियां, दर्शकें हिफाजत की गरज से बंद रखी जाती है, लेकिन जाहिर है खिड़की खुली रहेगी, दरवाजा खुला रहा, हवा चलेगी, बारिश आएगी, उसकी वजह से इमारत को नुकसान होता है। जो लोग इंतजाम को करने वाले समझते हैं, लेकिन ये हमारे मेहमान उनको वहाँ जगह दी गई है वहाँ हॉल के अंदर, उसके बावजूद किसी दर्शका की खिड़की खोल करके अंदर जाके तो क्यों, ताकि वक्त पर कोई हमको उठा न सके। ये सारी हरकतें जो हैं उससे हमारा दिलो दिमाग बिल्कुल तंग आ गया। अल्लाह वास्ते हमें माफ करो, आइंदा ऐसे लोगों को यहाँ आने की जरूरत नहीं। ये तो खानका है जिनका बैत और इशाद का ताल्लुक हो, वो आवे या अपने मसाइल के पास जाए, दूसरों को यहाँ आने की जो मामूलात के पाबंद होंगे। आइंदा के लिए मैंने मौसमी साहब से अर्ज कर दिया है कि सालाना जलसे के मौके पर भी जब रिपोर्ट पेश करें उस पर सभी ऐलान कर दिया जाए। अभी इतने बड़े मजमे के सामने मैं ऐलान करता हूँ कि आइंदा इस तरह ये जो आते हैं दो तीन दिन के लिए, चार दिन के लिए, और आकर के न खुद कुछ करते हैं न दूसरों को करने देते हैं। देखो भाई, एक तो खुद न करना है अपनी जगह पर, अपना वक्त बर्बाद, लेकिन माहौल को खराब करना ये इतना बड़ा जुर्म है कि जिसको माफ किया नहीं जा सकता। शरीयत में भी जिन गुनाहों के अंदर हुदूद यानी अल्लाह ताला की मुकर्रर की हुई सजाएं तजवीज की है, जिना में, चोरी में, बहतान तलाशी के अंदर, ये तो क्यों किसी माहौल को दुरुस्त रखने से। ये याद रखिए कि ये शक्लें जो करते हैं न खुद कुछ करते हैं न माहौल को ठीक रहने देते हैं, ये माहौल तो ऐसा था कि कोई अंदर आ जावे तो वो बेचारा खुश हो जावे और कुछ ले करके जाए। इस बने बनाए माहौल को यहाँ बिगाड़ने के लिए यहाँ आते हैं, अल्लाह ताला उनसे क्या मामला करेगा वो अल्लाह बेहतर जानता है। वरना हमारा तो ये बहुत दुखता है इन चीजों से, हम बदुआ तो नहीं करते, लेकिन ये है कि दिल जरूर दुखता है ऐसे लोगों के, आइंदा के लिए उन सब के सामने हाथ जोड़ते हमारे, हमें माफ रखो और हमारे इस निजाम को माफ रखो, और आइंदा इस सिलसिले में सख्ती का मामला किया जाएगा जो आए सही वक्त। और ये बस ये दो तीन दिन इस तरह आके जो सही तरीके से एहतिकाफ करेगा, निकाल तो वही इसी को बाकी दूसरों को वहाँ टहलने जगह नहीं होगी तो कहीं गिर जाओ वहाँ हॉल में दर्शगांव में टहलने का इंतजाम हमने देखने के लिए इंतजाम रहेगा ताकि आसानी रहे उन तजमी बेचारे तंग आ जाते हैं हरकतों में जाते और पाकिस्तान से गांव से भी बड़ी शिकायत है बाद जिम्मेदार हजरात हमारे आए उन्होंने मुतजमी से कहा कि क्या हो रहा है ये सब मगरिब की बात असर के बाद पूरी तालाब का किनारा भरा किसी की किसी को ख्याल किया हम और आते हैं बैठे हुए हमको मालूम लेकिन जो लोग जहाँ जाके बैठते हैं तो हमें आइंदा इन चीजों को माफ रखते हैं अपने आप को इन चीज से जो एहतिकात के लिए आएंगे ये मामला जो आए हैं अभी उनको भी ताकीद करता हूँ आज भी असर के बाद मगरिब कोई बाहर न जाए कोई भी न जाए बाहर यहाँ रहो अपनी जरूरतें पूरी करके वहाँ भाई वहाँ खाने पीने के बाद अपना सारा वक्त मस्जिद में मामूलात में गुजारना चाहिए ताकि यहाँ आने का ये जो ये हक है वो अदा हो फायदा हासिल हो वरना फिर इस तरह काम कर लो दुआ के लिए आना हो तो अपने घर जाओ रोजाना दुआ के वक्त आओ और दुआ में शहीद होकर के और जैसे इस्तेमाल या बड़े दर्शकों के मौके पर लोग बाकी यहाँ दुआ के नाम से तीन रोज चार रोज पड़े रहना खाने पीने में शरीक होना मामूलात में शिरकत न करना सिर्फ दुआ में शिरकत करना घूमते फिरते रहना इसकी बिल्कुल इजाजत नहीं है जो इसके बावजूद रहेगा वो चोर बन के दाखिल होगा डाकू बन के निकलेगा हदीस के मन से इसके अनुसार याद रखना इसलिए इन चीजों से अपने आप को बचाओ बहुत तबियत पर असर पड़ता है बहुत तबियत पर असर पड़ता है ये सारे महीने का ये दिमाग खराब हो गया है सारी हर में बातें सुनकर खैर अब मेरी बातों के बाद भी अगर कोई असर नहीं हुआ और उस पर अमल नहीं हुआ तो अब मुंतजमीन से इस सिलसिले में अर्ज कर दिया गया है आइंदा एक इंतजाम बनाए बात जो हमारी जिक्रुल्लाह से मुताबिक चल रही थी तो मैं ये अर्ज कर रहा था कि जिक्रुल्लाह के लिए एक मखसूस वक्त खारिज करना जरूरी हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह अपने मलफूजात हजरत हकीम उम्मत नवरल्लाह मरकज़हू का मकबूला नकल फरमाया है कि दारुल उलूम देवबंद का एक दौर वो था कि उसके शेखुल हदीस से लेकर के उसके दरबार तक सब अहले रिश्वत हुआ करते थे और रात के आखिरी हिस्से में तमाम हुजरों से जिक्रुल्लाह की आवाज आती एक दौर मालूम का हुआ हमारे अकाबिर ने ये जो मदारिस कायम किए ये सिलसिले शुरू किए तो ये दीनी काम आप तजीज का काम करेंगे वाज तस्वीर का तालीम तस्वीर का दावत तबलीग का ये जितने भी दीनी काम है जब तक के उसमें जिक्रुल्लाह शामिल नहीं होगा वहां तक किसी काम के अंदर जान पड़ने वाली अगर डॉक्टर इस्माइल साहब ने तबियत साली की हजरत शेख के ने अपने जो है मरीजी और उनके खतूत के जवाब में और मौका मौका जो बातें उसने एक फिदा लिखा हजरत शेख रमतुल्लाह ने अपने खास मुंसलिक को जो हजरत के महबूब भी थे जो मदरसा भी कायम किए पढ़ाते भी हैं कहा तुम जिन कामों को लेकर चल रहे हो तुम्हारे लिए जरूरी है कि तुम्हारे दिन रात के 24 घंटों में से ढाई या तीन घंटे जिक्रुल्लाह में मुख्तलिफ शक्लों में कुरान की तिलावत तस्बीहात जिक्र जहरी ये सब मिला करके ढाई तीन घंटे तुम्हारे उसमें गुजरने चाहिए अगर उसमें इतने तुम्हारा वक्त गुजरेगा तो ही तुम्हारे ये दूसरे जो काम है मदरसे के इंतजाम मदरसे की तदरीज या वाज़ो तस्किरी या दावत तबलीग उसमें जान पड़ेगी ये बहुत हमारे अकाबिर जैसा कि मैंने कल बतलाया कि उनके यहाँ बड़ा अहतमाम हमारे सिलसिले चिश्तिया के मशायख ने हज़रत शाह अब्दुल कुद्दूस साहब गंगोई रहमतुल्लाह अलैह के मुताल्लिक से लिखा है कि ईशा की नमाज के बाद से लेकर फजर तक उनका जिक्र जहरी चलता था हजरत थानवी रहमतुल्लाह फरमाते हैं कि जिसका जिक्र जहरी इतना लंबा हो उसका हाल कितना लंबा होगा हमारा आज तक तस्वीर भी नहीं कर सकते तो बहरहाल मैं ये अर्ज करना चाहता हूँ कि ये جو ذکر اللہ کے سلسلے میں بات چل رہی ہے, اور ہم کیونکہ بڑا مجمع وہ ہے جو مدارس میں پڑھتا پڑھاتا ہے اور تعلیم و تسلیم بعض و تسلیم دعوت و تبلیغ میں لگے ہوئے احباب ہیں. حضرت مولانا الیاس رحمتہ اللہ علیہ کا بات حضرت شیخ رحمتہ اللہ علیہ نے فضائل ذکر کے مقدمے میں لکھا ہے کہ یہ کتاب حضرت مولانا الیاس صاحب رحمتہ اللہ علیہ کے اصرار اور حکم کی وجہ سے حضرت نے لکھی ہے کہ جو دعوت تبلیغ میں لگے ہوئے ہیں ان کو اس کا وہ کرتے سمے حکم کی وجہ سے فضیلت معلوم ہو تو اور زیادہ شوق سے کریں. تو بہرا یہ ذکر اللہ جو ہے یہ تمام دینی کاموں کی جان ہے, اس کے بغیر اگر ہم یہ کام انجام دیں گے یہ صرف خالی خالی خونی ایک خول رہ جائے گا, اس کے اندر جان نہیں ہوگی. آج ہمارے مدارس میں دینی امور کے اندر جو کتنے پیدا ہو رہے ہیں اس کی بڑی وجہ یہی ہے. حضرت شیخ رحمتہ اللہ علیہ تو فرماتے آخری حضرت کی پوری زندگی تو گھر میں بیٹھ کر طالب و تسلیم مشاغل, آخری عمروں میں حضرت نے سفر کیا برطانیہ کا نے زامبیا کا نے فلانا کا کبھی کیوں. حضرت فرماتے ہیں کہ یہ ذکر کے سلسلے جو ختم ہو گئے دوبارہ جاری ہیں تاکہ یہ جو فتنے پیدا ہو رہے ہیں دینی کاموں میں فتنوں کا اس کی بندش ہو ذکر کی کثرت میں ہو جائے. دوبارہ میں یہ عرض کرنا چاہتا ہوں کہ ایک بات یاد رکھیے کہ اپنے آپ کو فتنوں سے اگر بچانا ہے اور اپنے دینی امور کے اندر جان ڈالیں گے تدریس میں تاغاز و تصویر میں دینی جتنے بھی کام انتظامی امور مدارس کے جو سنبھال ہیں میں نے کل بتلایا تھا حضرت ماں حبیب الرحمان صاحب کا سوا لاکھ کا معمول باوجود داؤن دیوبند جیسے مدرسے کے محتمل اور سارے کام کر رہے ہیں. دوبارہ یہ ساری چیزیں ضروری ہے کہ اس کا کہاں ہے. میں واقعات کی روشنی میں بھی ایک دو باتیں بیان کروں گا. حضرت مولانا سید ابو الحسن علی ندوی نور اللہ مرقدہ کے وہ خطابات جو انہوں نے علماء سے کیے ہیں پاجا سراغے زندگی کے نام سے کتاب کے میں الگ شائع ہوئے, اب تو حضرت کے موائل شائع ہوئے. اس میں ایک کتاب میں علماء سے جہاں خطاب کیا ہے ایک واقعہ بیان کیا ہے حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ. حیدرآباد میں ایک بزرگ تھے کہا ان کے گھٹنوں میں درد تھا, مجلس ہو رہی تھی دن میں اور وہ گھٹنوں میں درد تھا تو خادم جو ہے وہ دوائی گھٹنوں کے اوپر وہ جو معلوم خیر مل رہا. اب جو مجلس ہے وہی اس مجلس کے شرکا اس میں بیٹھنے والے وہی ہیں جو روزانہ ہوتے تھے, لیکن روزانہ مجلس میں جو وقار تمکنت سکون کی کیفیت ہوتی تھی آج وہ کیفیت نہیں تھی, بلکہ جو ہے آپس میں کانا پھوسی ہو رہی ہے شور سا معلوم ہو رہا. خادم سوچنے لگا کہ حضرت کی مجلس میں کبھی یہ کیفیت تو ہوئی نہیں, وہ دیکھ رہا جرمل بھی رہا دیکھ رہا تعجب سے بے چین ہو کر یہ کیا ایسا تو کبھی ہوا نہیں. حضرت سمجھ گئے انہوں نے وہ گھٹنے کی طرف اشارہ کیا, وہ تو اصل اس کے ذہن میں جو سوال پیدا تھا اس کا جواب دینا چاہتے تھے لیکن خالی اشارے سے وہ جواب سمجھا نہیں اور وہی سمجھا کہ برا لگا اور زیادہ دوا لگا. اب وہ جو مجلس کے اندر کیفیت تھی وہ تو ختم نہیں ہو رہی, وہ پھر بے چین ہو کر دیکھ رہا ہے. تو پھر ان بزرگوں نے اپنا منہ کے کان کے قریب لے جا کر کے کہا کہ گھٹنے کے اس درد کی وجہ سے آج رات کے میرے جو معمولات تھے وہ میں ادا کر سکا نہیں ہوں, اس کا اثر ہے جو تم اس مجلس کے اندر دیکھ رہے ہو. یہ واقعہ بیان کرنے کے بعد حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ نے ایک شعر پڑھا, رحم کر قوم کی حالت پر ذکر خدا کہ بے ادب ہو گئی یہ مجلس تیرے اٹھ جانے سے. آج اہل ایمہ کا وقار دینی کام کرنے والوں کا وقار لوگوں کے قلوب سے ختم ہو رہا دنیا کی وجہ نہیں. حضرت فرماتے ہیں جب ایک اللہ کے بندے اور بزرگ کے اپنے معمولات کو چھوڑنے کا یہ اثر ہو سکتا ہے تو تمام علماء اپنے معاملات چھوڑ کر بیٹھ جائیں تو قوم کا کیا حال ہوگا؟ دینی کام خالی زبانی جو ہے لچھے دار تقریر کرنے کا نام نہیں ہے. حضرت مولانا علی صاحب رحمۃ اللہ علیہ کی ایک سوال جو ہے وہاں دمشق سے شائع ہوئی. دار ابن کثیر ایک ادارہ ہے جو ہر سال عالم اسلام کی بڑی شخصیتوں میں سے کسی کی سوالے کو شائع کرتا ہے. تو غالباً سن 1990 یا 1999 میں انہوں نے اس میں سید عبد الماجد غوری کی کتاب ہے عربی زبان میں حضرت منا علی کی سوال ہے اس کو شائع کیا. اس کا مقدمہ ڈاکٹر مصطفیٰ سعید الحق جو دمشق یونیورسٹی کے شعبہ اسلامیات کے ذمہ دار نگران ان کا لکھا ہوا ہے. اپنے اس مقدمے میں انہوں نے ایک بات لکھی, حضرت مولانا کا ایک واقعہ لکھا. حضرت مولانا کی زندگی میں تو بہت سارے واقعات ہیں, میرا ایک مضمون بھی ہے جو ہے مولانا علی کی مقبولیت کا راز, وہ اہل علم ہی کو سامنے رکھ کر کے میں نے اس میں چیزیں پیش کی ہے, اس کو ضرور پڑھیے. تو ایک موقع پر جو ہے دمشق یونیورسٹی کے لیے حکومت شام نے آپ کو دعوت دی تھی مستقل وہاں پڑھانے کے لیے, وہ آپ نے قبول نہیں کی. تو گویا عارضی طور پر چند دنوں کے لیے ایک خاص موضوع پر جو ہے بات کرنے کے لیے وزٹنگ پروفیسر الاستاذ زاہد کی حیثیت سے آپ کو دعوت دی گئی, آپ نے وہ قبول کر لی. شیخ تنتاوی رحمۃ اللہ علیہ, علی تنتاوی وہاں کے بڑے عجیب اور بڑے یہ تھے ان کی اس پر تو باہر نہیں تنتاوی بھی بلکہ وہ جو ہے تو حکومت کی دعوت تھی, آپ کے لیے باقاعدہ انتظام قیام کا کیا گیا فائیو اسٹار ہوٹل میں. لیکن جب آپ وہاں پہنچے تو کہا میں تو جو ہے فقیر آدمی ہوں, ایک مولوی آدمی ہوں, ہوٹل کے اندر مجھے میرے لیے کوئی مسجد کے اندر کوئی مناسب حجرا تجدید کر دیا جائے قیام, آپ نے وہاں کا قیام منظور نہیں کیا. اور یونیورسٹی کے اندر رجال الدعوت والفکر یہ عنوان تھا, بعد میں انہی مقالات کو اور انہی خطابات کو اردو کا جو جامع پہنایا گیا اور جو ہے اس میں اردو ہے تاریخ دعوت و عظیمت کے لیے جو حصے وجود میں آئے ہیں اس کا اصل تربہ وہی ہے. تو بہرا تو یہ ڈاکٹر سعید الحق خود بھی شاہد ہیں, وہ لکھتے ہیں کہ جب حال اس وقت مانا علی کی عمر زیادہ نہیں تھی نوجوان, اور شام میں بڑے بڑے علماء جن کے علم کا عالم اسلام میں لوہا مانا جاتا تھا تھے, یا پھر بھی جب حضرت مولانا علی صاحب اپنے ان مقالات کو پیش کرنے کے لیے حال میں تشریف لاتے تھے تو بڑے بڑے علماء پہلے سے آ کر بیٹھ جاتے تھے کاغذ قلم لے کر نوٹ نکلنے کے لیے. تو ان کے کہنے کا مطلب یہ ہے کہ یہ جو ان کی طرف رجوع ہوا اور اہل علم یہاں شام کے اہل علم ان سے استفادے کی طرف متوجہ ہوئے, تو ڈاکٹر سعید الحق فرماتے اس میں اصل جو وجہ ہے وہ حضرت مولانا علی میاں کا رجوع اور انابت اللہ والا ہاتھ, ان کے اپنے بزرگوں کی صحبت کے نتیجے میں جو چیز ملی تھی اس کی وجہ سے اللہ تعالیٰ نے یہ چیز عطا فرمائی. خالی علم نہیں, خالی علم نہیں وہ روحانیت اور اللہ کے ساتھ کا تعلق. اور پھر اسی مناسبت سے اسی مقدمے میں ایک واقعہ لکھا ہے, میں اس واقعے کو بیان کرنا چاہتا ہوں کہ دمشق میں ایک بڑے جو ہے صاحب دل تھے مصلح, اور انہوں نے بڑے اصلاحی کام کیے, شیخ علی بکر تو ایک مسجد کے اندر امامت بھی کرتے تھے اور وہاں فجر کی نماز کے بعد قرآن کا درس دیتے تھے. کہا مسجد بڑی نہیں تھی زیادہ, درس دیتے تھے لوگ ان کے قرآن کے اس درس کے اندر شرکت کرتے تھے اور دور دور سے لوگ آتے تھے شرکت کرنے کے لیے. مسجد بھر جاتی, باہر سڑکوں کے اوپر چٹائیاں ڈال کر لوگ بیٹھتے تھے, آواز نہیں پہنچتی تھی تو بھی بیٹھتے رہتے تھے, اور تاسی کا یہ حال تھا کہ سارے مجمع کی آنکھوں سے آنسو رواں ہوتے تھے, داڑیاں تر ہوتی تھیں, کوئی ہٹتا نہیں تھا. یہ منظر دیکھ کر ایک مرتبہ ان شیخ علی بکر کے شاگرد بنے, ان سے پوچھا حضرت ہم بھی قرآن کا درس دیتے ہیں, تفسیروں کی کتابوں کا مطالعہ کرتے ہیں اور اپنے درس قرآن کے اندر بڑے بڑے اونچے مضامین اور نکات بیان کرتے ہیں, اس کے باوجود ہمارے درس میں وہ اثر نہیں جو آپ کے درس میں اس سادگی کے ساتھ ہم کو نظر آ رہا ہے. جواب میں فرمایا بیٹا تمہاری تربیت کے لیے کہتا ہوں, میں رات کو روزانہ تہجد کے اندر 10 پارے اس لیے پڑھتا ہوں کہ اللہ تعالیٰ میرے اس درس سے اپنے بندوں کو فائدہ پہنچائے, اس کا یہ اثر ہے. خالی علمی نکات سے کام چلتا نہیں. تو میں یہ عرض کرنا چاہتا ہوں کہ یہ ہم لوگ جن کام آج علماء ہماری سمجھ میں نہیں آتا, بہت سب کہ ہم یہ حدیث پڑھتے ہیں, پڑھتے حدیث پڑھاتے ہیں, قرآن پڑھاتے ہیں, یہ فقہ پڑھاتے ہیں, یہ عدیل نہیں. اب الگ سے کیا تصویر لے کر بیٹھنے کی ضرورت ہے, الگ سے کیا قرآن کی تلاوت کرنے کی. ایک بات یاد رکھیں, دو چیزیں الگ الگ ہیں. ایک بندے کا اللہ کے ساتھ اپنا رابطہ قائم کرنا, اللہ کی اللہ کا ذکر, اس کی عبادت مختلف شکلوں میں جیسا کہ بتایا گیا, اور ایک بندے کا دوسرے بندوں کے ساتھ دین کے کام کی نسبت سے کہ بھائی قرآن کا درس دینا, حدیث کا درس دینا, واعظ کہنا, دعوت و تبلیغ کی نسبت سے لوگوں کے سامنے دین کی باتیں پیش کرنا, تعلیم و تصنیف کے مطلب کہ دینی خدمات کے مختلف شعبے, کوئی بلا معاوضہ بھی یہ آپ کام کرے تو بھی یہ کام وہ ہے کہ ان کاموں کی وجہ سے اس کا رابطہ کس کے ساتھ ہوتا ہے, بندوں کس کے ساتھ. اور جب وہ تہجد کے لیے کھڑا ہوگا اللہ کے سامنے, قرآن کی تلاوت کرے گا, تسبیح تحمید تمجید تکبیر کی کلمات پڑھے گا, دعا میں مشغول ہوگا, تو اس کا کانٹیکٹ کس کے ساتھ ہوتا ہے, دونوں میں فرق ہے. وہ بھی کام دین کا ہے, جد وہ ہم اور آپ اصول فقہ پڑھے ہوئے ہیں, حسن نے نہیں حسن نے گئی نہیں, ان ساری چیزوں کو ہم بخوبی جانتے ہیں. وہ اللہ کے ساتھ کا یہ حسن نے آئی نہیں, اس نے یہ گئی بندوں کو جو اس نے سن. اور ایک بات یاد رکھیں, بندوں تک دین پہنچانے کی یہ جو خدمات ہیں مختلف, چاہے وہ درس و تدریس کی شکل میں ہو, واعظ و تذکیر کی شکل میں ہو, تعلیم و تصنیف کی شکل میں ہو, دعوت و تبلیغ کی شکل کے اندر ہو, ان ساری خدمات کے لیے امام غزالی رحمۃ اللہ نے کھایا. اور تمام اہل قلوب اس بات کو لکھتے ہیں کہ جب تک کہ آدمی اپنی اصلاح کر کے اپنے قلب کو مزکا مصفا نہ کر لے اور تمام رضائے سے پاک نہ کر لے, وہاں تک ان خدمات کو انجام دینے کے لائق نہیں ہوتا, اس کو انجام دینا نہیں چاہیے. وہ تو یہاں تک نہیں بلکہ دے گا تو بجائے فائدے کے نقصان ہوگا اگر اس کے بغیر دے گا. جس فرق بتاؤ, میں غلط کہتا ہوں تو بتاؤ. میں یہ عرض کرنا چاہتا تھا کہ یہ جو بندوں کے ساتھ ہمارا رشتہ رہے گا, آپ دن بھر کلمہ کو پڑھائیں, آپ کا یہ پڑھانا پورے اخلاص کے ساتھ احتساب کے ساتھ ہو, وہ تو کہاں ہے. ہماری تو زندگیاں پوری گزر جاتی ہیں, موت تک یہ کیفیتیں پورے کما حقوق پیدا ہوتی نہیں, مگر کوئی اللہ کا بندہ ایسا ہے کہ جس کو یہ ساری چیز حاصل ہے تو بھی بہرحال یہ کام جن لوگوں کے اندر جا کے کرنا ہے وہ کون ہے, بندے ہیں. بندے یا آپ کے طلبا, یا بعض و تذکیر کریں گے, دعوت و تبلیغ کریں گے, تو عوام بڑا مجمع لوگوں کا انسان, انسان دوسرے انسانوں سے جب ملتا ہے تو قلوب ایک دوسرے کے ساتھ خلط ملط ہوتے ہیں. جیسے ہم بیٹھے ہیں نا, ہماری سانسیں بھی نکل رہے ہیں, سانسیں بھی خلط ملط ہو رہی ہیں, سمجھا کہ نہیں, قلوب بھی एक आदमी दूसरे के दिल से क्या करता है, असल को कबूल करता है, चाहे वो जो काम करने वाला अपना असल डालता है, लेकिन अपना असर डालने के साथ जिस पर मेहनत की जा रही है उसका असर भी हो रहा है। उसको एक मिसाल से समझाता हूं, आप छुरी और चाकू से गोश्त काटेंगे, ये छुरी और चाकू, या सब्जी वगैरह काटेंगे तो ये छुरी और चाकू सब्जी और गोश्त पर अपना असर डाल करके उसको काट रही है, लेकिन वो भले वो गोश्त कट रहा है, सब्जी कट रही है, लेकिन कटते कटते वो भी अपना कुछ असर डालते जा रहे हैं। इस पर छुरी की दहर की तेजी जो है इस काम की वजह से कम होती जा रही है। अगर उसको वो तेज न करता रहे, तेज न करे, ऐसा ही रहने दे, तो चंद दिनों के बाद हाल ये होगा कि बैगन भी उससे काट सकेगा नहीं। और जैसी जैसी चीज गोश्त काटने वालों को तो दो दो मिनट के बाद, आपने दबा करने वालों को देखा होगा ना, दो दाना दबा किए नीचे फिर तेज करेगा, दो दाना दबा किए नीचे, जैसी चीज वैसी तेजी भी चाहिए। वो बैगन वाला चार दिन के बाद तेज करेगा, लेकिन ये तो दो मिनट के बाद तेज करेगा। तो मैं ये कहना चाहता हूं कि जैसे ये अपना असर डालता है वो अपना असर डालता है। आप जिस मजमे में ये कर, अगर आपने मेहनत करके अपने कल्ब की सफाई कर भी, अल्लाह ताला के साथ अपना ताल्लुक कायम करके कल्ब को मुजल्ला मुजक्का मुजक्का कर रखा है, तो भी जब आप ये काम अंजाम देंगे तो इन कामों को अंजाम देने के नतीजे में आपके कुलूब पर सामने वालों के कुलूब का असर आएगा। वो मैं इन्नहु लयुहान वाला कल्बी, हुजूर फरमाते मेरे दिल पर बादल से छाना। हुजूर फरमाते के कल्बे असर वो लोगों के साथ जो मशहूर लोगों के कुलूब के असरात पहुंचते, और इसीलिए रात को जो है अल्लाह की इबादत में मशगूली का हुक्म दिया गया। इन्ना लका फिल नहारे सबहन तवीला फज़कुर इस्मा रब्बिका वतबत्तल इलैहि तब्तीला। ए नबी, आपको दिन में बड़ी मशगूली रहती है। आप रातों की मशगूली क्या थी? कोई तिजारत की थी, कारोबार की थी, खेती बाड़ी की थी? नहीं, आपको दावा, आपका दावा तो तबलीग का काम, कोई सवाल ही नहीं पैदा होता दूसरी किसी नीयत का, इखलास है एहतिसाब में किसी कमी का, तो आला से आला दर्जा जो हो सकता है वो अल्लाह ने, फिर भी अल्लाह ताला हुक्म देते हैं क्या क्या जी मेरे ये काम करते हैं तो फिर वह पूरी स्मरबे का रात को आप अपने अल्लाह को याद कीजिए और सबसे कट कर अल्लाह की तरफ मुतवज्जे हो जाइए। फैजा फरब तो रब्बे का बारा ये जो यायल जमीन की तफसील देख लीजिए, हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह ने सनातन लिखा है, जो लोग मखलूक की सलाह और तालीम और तरबियत का काम करते हैं उनके लिए इससे मसला उलमा ने हजरत मुफ्ती है इससे ये मसला मालूम हुआ यायल जमीन का, तो जो लोग ये काम करते हैं उनके लिए जरूरी है कि अपने दीन के अवकात को तो इन कामों में लगाएं और अपने रात के अवकात को अल्लाह की इबादत के लिए फारिग रखें। रात में दूसरा काम, रात में ये काम, दरवाजा बंद करो, लग जाओ अंदर। तादमीन सहाबा के हालात का मुताला करें, तादमीन जो है बेहतरीन वो जमात के जिन्होंने तरबियत पाई, इससे और इन्हीं तालीम ने इल्मी और सारी खिदमात अंजाम दी, हदीस का सब, लेकिन सारे तालीम के हालात कहीं भी जाके देख लो, रात को बस पूरी रात को अल्लाह की तरफ मशगूल, ये बड़ा दिन ये रात ये दोनों काम होंगे तो ही हमारी गाड़ी चलेगी, समझाया गया नहीं, वरना ये जो गलत फहमी है हमारी तो हम ये काम करते हैं हमको नहीं। आज क्या हाल हो गया, एक आदमी हदीस पढ़ा रहा है, सी पढ़ा, उसको पूछेंगे तुम्हारी तुम रोजाना कुरान की तिलावत कितनी करते हो, पूछो अपने दिल से। आप बहुत पहले मैं यहां मौजूद हूं, एक पारा भी आधा पारा कल मैंने पारा बयान की थी अपने बाल बुजुर्गों की, तुम तस्बीहात कितनी पढ़ते हो, तुम तहज्जुद का एहतमाम करते हो या नहीं करते हो, दूसरे नवाफी का एहतमाम है या नहीं, पता है ये सारा हमने इनको नफल समझ कर जो छोड़ रखा है और उसकी वजह से जिन नुकसानों में पड़े हुए हैं उसका आज हमारे मदारिस में दीनी शोबों में जो कमजोरी है उसकी बड़ी वजह हजरत शेख रहमतुल्लाह अलैह की तजवीज के मुताबिक ये जिक्रुल्लाह की, ये जिक्रुल्लाह की आपको खास तौर पर ताकीद करता हूँ। और भी काम करने वाले अपने 24 घंटों का एक ऐसा निजाम बनाए जिसमें आप कुरान जो हाफिज है हमारे बुजुर्गों ने कम से कम 3 पारे तक कम से कम, बाकी ज्यादा अल्लाह को मजीद कौन से वो तस्बीहा दुआएं तहज्जुद, तहज्जुद को भी लाजिम पढ़ना। आजकल तो हाल ये हो गया कि अहले इल्म मदरसे में हदीस पढ़ा रहे और फजर की नमाज जमात से अदा नहीं कर। एक मदरसे के मुंतजमीन ने मुझसे शिकायत की, हमारे फला मुदर्रिस बड़े मुदर्रिस जमात के साथ फजर की नमाज नहीं पढ़ते, तो उसकी वजह से कुछ तलबा पर गलत असर पड़ा था। इस सिलसिले में उनसे बात की गई, जवाब क्या देते हैं, ये मेरा पर्सनल मामला है, ये पर्सनल मामला ये है। अब मारा उनकी क्षमता और फिलहाल समझ कि जो मुदर्रिस इन चीजों का पाबंद हो और जो है दूसरे लगियात में हिस्सा न लेता हो, भले उसकी शिदत कुछ कम हो, उसको रखना अच्छा। देख लो अगर तुम्हें अगर उसकी जनता में बहुत बड़े तुम्हारा, मैं ये अर्ज करना आज तक ये सारी चीजें तो मैं ये अर्ज करना चाहता था कि भाई हमें ये हमारे अहले इल्म को खास तौर पर चाहिए कि तय कर लो यहाँ से, ये सोच कर जाओ, ये मत सोचो कि मेरी तस्वीर छूट जाएगी तो मेरा क्या होगा, नहीं नहीं कुछ नहीं। दर दिले साली खजान गम बुवत गर्ज बागे दिल खिलाले गम बुवत, जो अल्लाह के रास्ते पर चलने वाला है उसके बाग में से एक तिनका भी अगर फट जाए तो वो गम के मारे ये हो जाता, बिल्कुल क्या गया मेरा बड़ा नुकसान हो गया। और हम तस्वीरें छूटी तिलावत छूटी का कुछ भी नहीं, महाराज ये मामलात का अहतमाम बहुत जरूरी है, बहुत हमारे अकाबिर के यहाँ कितना ज्यादा अहतमाम था उसकी एक मिसाल वाक़े की शक्ल में पेश करके बात खत्म करूंगा। हमारे हजरत मुफ्ती साहब हजरत मौलाना अहमद शाह रहमतुल्लाह अलैह हजरत गंगोई रहमतुल्लाह अलैह के खलीफा में से है, तो वो जो हसनपुर एक गांव है जिला मुरादाबाद में वहाँ के रहने वाले थे, उनका किस्सा बयान करते हैं कि एक मरतबा ये हजरत किस्सा हजरत मौलाना एहतिशाम हसन साहब कांदलवी रहमतुल्लाह अलैह जो हजरत माना इलियास साहब रहमतुल्लाह अलैह के बड़े साले और दावत तबलीग का काम जब हजरत माना इलियास साहब ने शुरू किया था आपके साथ, वही थे मुसलमानों की पस्ती का वाहिद इलाज जो रिसालत पता था उन्हीं का तरतीब दिया हुआ है। और ये माना इफ्तिखार रसूल साहब दामत बरकातुन अल्लाह उनका साया ताज़े साई रखे मौजूद हैं उनके बड़े भाई, तो हजरत माना इलियास साहब के भी साले होते हैं, हजरत शेख के भी साले होते हैं और बहुत से रिश्तों में अभी जरूरत नहीं है, बारा बड़े उलमा में से तारीख का मशाइख का अंदला उन्हीं की है। उनके हवाले से हमारे हजरत बयान करते थे एक मरतबा उनके एक मुरीद में और उनसे अकीदत रखने वाले कलकत्ता के रहने वाले थे, उन्होंने हजरत को दावत दी कि मैं अपना एक बड़ा मकान तामीर करना चाहता मकान तामीर करना चाहता हूँ, उसकी बुनियाद की दुआ आपसे करवाना चाहता हूँ, आप तशरीफ लाओ, क्योंकि वो बुरे थे तो अपने साथ आदमी के तौर पर और भी किसी को ले आऊँ, मैं सारे मसाइल में बर्दाश्त करूँगा। उन्होंने मौलाना एहतिशाम हसन साहब से कहा कि भाई तुम नौजवान आदमी हो, साले भी हो, साहिब इल्म भी हो, इसलिए अपने साथ लिया اور جب سفر شروع کیا تو قادر کو نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ جب سفر کریں جو آدمی آزاد آ تو کسی کو اپنا امیر مقرر کر لیں, کیونکہ تم نوجوان طالب علم اور اس سے تم ہمارے سفر کے امیر. اور سفر شروع ہوا, ٹرین میں بیٹھے دلی سے کلکتہ جانے کے لیے یا جہاں سے بھی بیٹھنا تھا, اتفاق کی بات کہ ان کو دست آ گئی, اسحال ہو گیا, ڈال گیا, جہاں گجراتی کا جہاں اردو کا نہیں. تو یہ دست آ اور وہ دستک جب بار بار جا رہے ہیں, ان کی دستک کی وجہ سے کافی کمزوری بھی آ گئی. ان کی اس کیفیت کو دیکھ کر مولانا احتسان صاحب فرماتے ہیں کہ میں نے محسوس کیا بہت کمزور ہے, تو میں نے ان سے کہا دیکھو حضرت, آپ کا بنایا ہوا یہ امیر آپ کو حکم کرتا ہے کہ آج آپ تہجد نہیں پڑھیں گے. دیکھو حکم کا بھی کتنا ہوتا ہے یہ بھی سمجھنے کی چیز ہے, ہم لوگ کو بھی کچھ میں نہیں جاتے. باہر کہتے میں تو سو گئے, اچانک محسوس کرتا ہوں نیند کی حالت میں کہ کوئی میرے پاؤں کا انگوٹھا پکڑ کر کے ہلا رہا. تو اچانک آنکھ کھلی تو دیکھا مولانا احمد شاہ صاحب داروں قطار رو رہے, داروں قطار, اور دہڑی پر آنسو بہ رہے تھے اور کہنے لگے حضرت گنگوہی کا واسطہ دے کر کے کہتا ہوں مجھے تہجد پڑھنے کی اجازت دے دو, 57 سال ہوئے حضرت سے بیعت ہوا آج تک کبھی تہجد نازا نہیں. میں تو معاملات کی پابندی بچرانا چاہتا ہوں. بہرحال یہ جو ہے نا ہمارے لیے اکابر ان کے حالات اور یہ ان ہماری زندگیوں میں اسی کو دیکھ رہا ہوں. آگے حضرت نے قصہ پورا بیان کیا, اس کی ہمارے جو ہے اس موضوع سے تعلق نہیں لیکن بیان کر دیتا ہوں. کہا جب وہاں پہنچے ان لوگوں کی سوچ کیسی, اللہ والوں کی یہ اصل ہے. وہاں پہنچے اور جب دعا کا وقت آیا تو دیکھا جہاں مکان بنایا جا رہا تھا بنیاد ذرا گہری تھی, نیچے اترنے کے لیے زینا یعنی وہ سیڑھی رکھی گئی تھی اندر جا کے بنیاد رکھنے کے لیے. تو کہا جب وہ وقت آیا تو مانا احتسان صاحب فرماتے ہیں کہ خود ہی اتر گئے اندر اور دعا کر کے باہر آئے. پھر کیا ایک بتاؤ مسجد میں نماز پڑھنے کے لیے گئے تو وہاں کسی نے 1 روپیہ پیش کیا ہدیے میں, قبول کر لیا. اور جب واپسی ہونے والی تھی دائی نے صاحب خانہ نے ایک بڑی رقم پیش کی, اس کو قبول نہیں کیا. تو کہا جب واپس ہو رہے تھے تو میں نے پوچھا حضرت کو سمجھ میں نہیں آیا, آپ تو مجھے یہ کہہ کے چلے گئے کہ تو عالم ہے آنے کہ تیرے ہاتھ سے بنیاد رکھواؤں گا, اور وہاں جب وقت آیا تو آپ خود ہی اتر گئے وہاں. کہا دیکھو جب میرے دیکھ آنکھوں تو بہت گہری ہے, تو میرے دل میں خیال آیا کہیں کوئی حادثہ نہ پیش آ جائے اور موت نہ واقع ہو. تو میں نے سوچا کہ میں تو مرا ہوں, موت کے قریب آ گیا ہوں, میرے مرنے سے آپ کا عالم دین ہے, آپ سے لوگوں کو فائدہ پہنچ رہا ہے, آپ کی زندگی بڑی قیمتی ہے, یہ سوچ کر بجائے تم کو کہنے کے میں اتر سوچ کر. وہی وہ بات کہ وہ مسجد میں گئے تھے 1 روپیہ دیا لے لیا, اس سے ہماری کوئی جان پہچان تھی نہیں, خالص تم نے اللہ کے واسطے دیا تھا, جن میں کوئی خیال بھی نہیں چاہ کے پی دے گا, کوئی شراب بھی نہیں, تو اخلاص کے ساتھ دیا ہوا دیا تھا ایک مسلمان کا قبول کیا. اور صاحب خانہ نے جو رقم پیش کی کہا میرے اوپر ایک بات فرض ہے, تو میں دعا کرتا رہتا تھا اللہ تعالیٰ سے کہ اللہ میرا یہ قرض ادا ہو جائے. تو جب یہ دعوت آئی یہاں سے تو میرے دل میں خیال آیا کہ اللہ تعالیٰ نے تیرا قرضہ ادا کرنے کا انتظام کر دیا, یہ شراب اس لیے میں نے وہ حجیہ قبول یہ تھا. انہیں کا واقعہ حضرت بیان کرتے تھے کہ کوئی بیماری ہو گئی جس کی وجہ سے پیشاب کی تھیلی بنائی ہوتے لگا تھی, پھر وہ تھیلی لے کے رہتے تھے, مطلب کسی نے پوچھا کہ حضرت یہ کیا کیا ہو رہا, تو بس ناشکری کی سزا ہے, زندگی بھر اطمینان سے بغیر کسی رکاوٹ کے پیشاب کرتا رہا, لیکن کبھی اس پھوٹی زبان سے یہ توفیق نہیں ہوئی کہ اللہ کا شکر ادا کریں کہ یہ بھی کتنی بڑی نعمت ہے نا, پیشاب بلا رکاوٹ آ جائے. وہ بہلول کا قصہ ہے, اور بشیر کے پاس جب گئے تھے تو ان کی حکومت کے سلسلے میں کہا کہ بھائی تمہاری حکومت کی کیا کہ آدھا گلاس پانی کی قیمت ہے, تو دیکھو اگر تم کو پیاس لگے اور پانی تم کو نہ ملے اور آدھا گلاس کہا, یہ کہا گیا آدھی حکومت دے کر اور کہا پیشاب کا تقاضا اور پیشاب ہوتی نہیں ہلاکت کری میں تو آدھی حکومت دے کر بھی علاج معالجہ کرا کر کے پیشاب لانے کی کوشش کی جائے گی. دوبارہ کہا یہ اطمینان سے پیشاب ہوتی رہی, کبھی اس پھوٹی زبان سے شکر ادا کرنے کی توفیق اس کی سزا ہے. تو ان کی سوچ بھی اور ہم تو پتا نہیں ہے کون سا گناہ کر دیا جو اللہ نے یہ بھیج دیا, کیا ہم تو کوئی گناہ کرتے ہی وجود کا ذنب لا یقاس بہ, ذنب ہمارا وجود ہی گناہ. سارا ہم لوگوں کی سوچ ان حضرات کی سوچ بات ختم کرتا ہوں. بہرحال اگر سے میری چاہت سے یہی کہ روزانہ الگ الگ آئے, لیکن اسی ذکر کے موضوع پر جو تفسیر ہو آ گئی, مقصد یہ ہے کہ اور اہل مکہ اور اہل دین کا طبقہ ہے ان کے ذہنوں میں اس کی اہمیت کو آج یہاں سے یہ طے کر کے جائیے کہ آپ کے 24 گھنٹوں کا گویا 2.5-3 گھنٹوں جتنا حصہ یہ روزانہ معمولات کی پابندی کے ساتھ اس میں تلاوت تسبیحات ذکر ظاہر کرتے ہیں تو وہ تہجد دعائیں اس کا اہتمام ہوگا کریں گے. اگر یہ ہوگا تو دیکھو اللہ تعالیٰ آپ کے دینی کاموں میں کیسی برکت عطا فرما دے. اللہ تعالیٰ مجھے بھی توفیق عطا فرمائے, آپ کو بھی. وآخر دعوانا الحمدللہ.
تمام ساتھی جلدی سے اپنے اپنے حلقوں میں بیٹھ جائیں, میں آنے والے حضرات یا ممبر کے قریب آ جائیں.